नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 15 गते मंगलबार, श्रावण कृष्ण दशमी, तदनुसार जुलाई 30 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिदैछौ। मन्त्री परिषद बैठक, तीन प्रदेश प्रमुख फेर्ने निर्णय शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। सरकारले एकै पटक प्रशासनिक र कूटनैतिक क्षेत्रमा व्यापक परिवर्तन गरेको छ। हिजो अपराह बसेको मन्त्री परिषदको बैठकले 22 जना सचिवको सरूवा र 18 देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। त्यसै गरी सरकारले बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नयाँ प्रमुख नियुक्त गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घरती मगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। सरकारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेको छ। शेरचन र परियार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट हुनुहुन्थ्यो भने शर्मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट हुनुहुन्थ्यो। मन्त्री गुरूङले नेपाल सरकारका विभिन्न मन्त्रालयका 22 जना सचिवको सरूवा गरेको पनि जानकारी दिनुभयो। मन्त्री गुरूङले अमेरिका, बेलायत, दक्षिण कोरिया, रूस, कतार, चीन, डेनमार्क, मलेशिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, दक्षिण अफ्रिका, इजरायल, श्रीलंका, स्पेन र जर्मनी गरी 18 देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको बताउनुभयो। सरकारले 18 देशका नयाँ राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। कतिपयमा रिक्त भएर नियुक्त गर्नुपर्नेछ उहाँले भन्नुभयो। तर अस्ट्रेलिया, चीन, श्रीलंका, रसिया र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ। अस्ट्रेलियामा कैलाश राज पोखरेल, चीनमा विष्णु पुकार श्रेष्ठ, श्रीलंकामा विष्णुदेव मिश्र, दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र रूसमा मिलनराज तुलाधर राजदूत हुनुहुन्थ्यो। भारतका लागि यस अघिको सरकारले फिर्ता बोलाएका राजदूत डाक्टर शंकर शर्मालाई नै नियुक्त गर्ने निर्णय भएको छ। चीनका लागि भने विष्णु पुकार श्रेष्ठको ठाउँमा कृष्ण प्रसाद ओलीलाई सिफारिश गरिएको छ। संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिश हुनुभएको छ। विश्व ब्याङ्कको ऋण स्वीकार उपशीर्षकमा गोर्खापत्र लेख्छ, सरकारले विश्व ब्याङ्कबाट प्रादेशिक तथा स्थानीय सड़क सुधार कार्यक्रम पहिलो चरण अन्तर्गत उपलब्ध हुने 13 अर्ब 33 करोड़ नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ। साउन 10 गतेको मन्त्री परिषद बैठकले उक्त ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। वहाँका अनुसार बैठकले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समिति गठन दोस्रो संशोधन आदेश 2081 स्वीकृत गर्ने निर्णय गरेको छ। ओखलढुङ्गा, कञ्चनपुर, गुल्मी, दोलखा, धनुषा, नुवाकोट, पर्सा, बारा, बैतडी, मनाङ, मुस्ताङ, रूपन्देही, सप्तरी, सर्लाही र सिन्धुपाल्चोकमा गरीब परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने निर्णय बैठकले गरेको छ। यसबाट 2,71,640 गरीब परिवार लाभान्वित हुनेछन्। मन्त्री परिषद बैठकले तल्लो मोदी नयाँ मोदी 132 केभी प्रसारण लाइन आयोजना अन्तर्गत पर्वत जिल्लामा करिब 0.947 हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, बारा, सर्लाही, नवलपुर, गोर्खा, नवलपरासी, कपिलवस्तु, बाँके बर्दिया र कैलाली जिल्लाका 19 स्थानमा विद्युतीकरण विस्तार तथा चुहावट न्यूनीकरण आयोजना अन्तर्गत 33.11 केभी सब स्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय भएको छ। विश्व ब्याङ्कको ऋण स्वीकार उपशीर्षक दिँदै मन्त्री परिषद बैठक, तीन प्रदेश प्रमुख फेर्ने निर्णय, 22 सचिवको सरूवा, 18 देशमा राजदूत सिफारिश मुख्य शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। सत्ता दाउपेचले सुदूरपश्चिममा 15 दिनदेखि बजेट होलिडे शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। सुदूरपश्चिम सरकारले सदनबाट बजेट पारित गराउन नसकेपछि 1 साउनदेखि प्रदेश बजेट शून्यता, बजेट होलिडेको अवस्थामा छ। सत्ता र प्रतिपक्ष बीचको स्वार्थ केन्द्रित खिचातानीले प्रदेश सभाबाट बजेट सम्बन्धी ऐनहरू पारित नहुँदा सरकारले 15 दिनदेखि राजस्व उठाउन सकेको छैन, खर्च गर्ने आधार पनि गुमाएको छ। गत असार यता बाढ़ी पहिरोका कारण प्रदेशमा जनधनको ठूलो क्षति भए पनि पीड़ितले प्रदेश सरकारबाट राहत पाउन सकेका छैनन्। यही बेला दलहरूको सत्ता दाउपेचले सरकार नै अस्तव्यस्त बनेको छ। अल्पमतमा पर्नुभएका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले कानून अनुसार विश्वासको मत लिन पाउने 1 महिनाको अवधि सदुपयोग गर्दै सत्तामै रहन खोज्नु भएको छ। मुख्यमन्त्रीको निरन्तर राजीनामा माग गरिरहेका विपक्षी कांग्रेस एमाले अध्यादेश ल्याउने बाटो रोकेर सरकारलाई गलाउने रणनीतिमा छन्। यस्ता दाउपेचले नयाँ सरकार गठनमा ढिलाइ मात्र भएको छैन, राजस्व संकलन बन्द हुँदा प्रदेश माथतका निकायका सेवा पनि प्रभावित बनेका छन्। दैनिक 40 लाख हाराहारी राजस्व गुमाउँदै सुदूरपश्चिम उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। बजेट शून्यतामा रहेको सुदूरपश्चिम सरकारले हरेक दिन 40 लाख हाराहारी राजस्व गुमाइरहेको छ। प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका अनुसार साउनेता 1 रूपियाँ पनि राजस्व संकलन भएको छैन। गत वर्ष साउनमा प्रदेश सरकारले 12.5 करोड़ राजस्व संकलन गरेको थियो। बजेट र यस सम्बन्धी ऐनहरू असार मसान्तभित्र प्रदेश सभाबाट पारित भए मात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानूनी व्यवस्था छ। तर प्रदेश विनियोजन विधेयक विचाराधीन रहेको अवस्थामा आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको कुनै अंश पेस्कीका रूपमा प्रदेश ऐन बमोजिम खर्च गर्न सकिने व्यवस्था संविधानको धारा 210 छ। पेस्की पनि आर्थिक वर्षको व्यय अनुमानको 1/3 भन्दा बढ़ी हुनु हुँदैन। दैनिक 40 लाख हाराहारी राजस्व गुमाउँदै सुदूरपश्चिम उपशीर्षक दिँदै सत्ता दाउपेचले सुदूरपश्चिममा 15 दिनदेखि बजेट होलिडे शीर्षकमा मुख्य समाचार छापेको छ। देशमा बस्न चाहदैनन् पढालेखा महिला, उच्च शिक्षा पाउनेमा पुरूषभन्दा महिला कम, पढ़िसकेर विदेशीनेमा बढ़ी शीर्षकमा अन्नपूर्णको मुख्य समाचार रहेको छ। 2078 जनगणना अनुसार नेपालमा महिला पुरूषभन्दा 14.2% कम साक्षर छन्। पुरूषको साक्षरता दर 83.6% हुँदा महिलाको जम्मा 69.4% छ। तर विदेश जानेको तथ्याङ्क हेर्ने हो भने शिक्षित महिला पलायनको प्रतिशतले पुरूषलाई टपेको छ। उच्च शिक्षाका अवसर पाउनेमा महिला कम छन्, तर उच्च शिक्षा पाइसकेर विदेशीनेमा महिला बढ़ी छन्। यसले पढालेखा महिला देशमा बस्न कम इच्छुक छन् भन्ने पुष्टि गरिरहेको छ। 2078 जनगणना अनुसार नेपालमा महिला पुरूषभन्दा 14.2% कम साक्षर छन्। पुरूषको साक्षरता दर 83.6% हुँदा महिलाको जम्मा 69.4% देखाउँछ। उच्च शिक्षाका अवसर पाउनेमा महिला कम छन्, तर उच्च शिक्षा पाइसकेर विदेशीनेमा महिला बढ़िरहेका छन्। कुल विदेश जाने पुरूषमध्ये सबैभन्दा बढ़ी 20.8% माध्यमिक तह उत्तीर्ण गरेर गएका छन्, जबकि महिला सबैभन्दा बढ़ी 24% प्रमाणपत्र तह उत्तीर्ण गरेर विदेश गएको देखिन्छ। प्रमाणपत्र तह उत्तीर्ण गरेर विदेश जाने पुरूष 15.6% मात्र छन्। माध्यमिक तह पास गरेर विदेशीने महिलाको संख्या भने 12.7% छ। स्नातक वा सोसरह पढ़ेका 11.3% र स्नातकोत्तर वा सोसरह पढ़ेका 3.9% महिला विदेश गएका छन्। पुरूषतर्फ भने स्नातक गरेका 4.1% र स्नातकोत्तर गरेका 1.5% मात्रै छन्। कम अध्ययनतर्फ भने पुरूष 20.7% निम्न माध्यमिक र महिला 15.7% प्राथमिक तह उत्तीर्ण गरेर विदेश गएको पाइएको छ। देशमा बस्न चाहदैनन् पढा लेखा महिला, उच्च शिक्षा पाउनेमा पुरूष भन्दा महिला कम, पढ़िसकेर विदेशिनेमा बढ़ी शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। यता कान्तिपुरले वर्षेनी लाख भन्दा बढ़ी विद्यार्थी विदेशिँदै जापान जाने धेरै शीर्षकमा अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। वैदेशिक अध्ययनका लागि गत आर्थिक वर्ष मात्र 1,12,593 जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमति पत्र एनओसी लिए। 2079-80 एनओसी लिने 1,10,217 जना थिए। कोविड महामारी यता हरेक आर्थिक वर्षमा विदेश पढ़न जानका लागि 1,00,000 भन्दा बढ़ी विद्यार्थीले एनओसी लिँदै आएका छन्। कोविड महामारी पछिको 2078-79 1,12,968 जनाले एनओसी लिएका थिए। अध्ययनका लागि विदेश जानेको संख्या बढ़ेसँगै नेपालबाट बाहिरिने मुद्रा पनि बढ़ेको छ। गत वर्ष 66 देशमा 94 विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्याङ्क छ। 2080 साउनदेखि 2081 असार मसान्तसम्म सबैभन्दा बढ़ी जापानका लागि 34,731 जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ। जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः क्यानेडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरिया लगायत परेको देखिन्छ। वर्षेनी लाख भन्दा बढ़ी विद्यार्थी विदेशिँदै जापान जाने धेरै, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो। एक वर्षमै थपियो 1.25 खर्ब सार्वजनिक ऋण, दुई सातामा 62 अर्ब ऋण स्वीकृत शीर्षकमा नागरिकको मुख्य समाचार रहेको छ। राजस्वबाट सरकारको खर्च भरथेग नभएपछि मुलुकमा सार्वजनिक ऋणको भार बढ़दै गएको छ। आर्थिक वर्ष 2080-81 अर्थात पछिल्लो एक वर्षको अवधिमा सार्वजनिक ऋण 1.25 खर्ब रूपियाँले बढ़ेको छ। उक्त आर्थिक वर्षको साउनमा 22,99 अर्ब रूपियाँ सार्वजनिक ऋण रहेकोमा आर्थिक वर्षको अन्तिम महिना असार मसान्तसम्म आइपुग्दा कुल सार्वजनिक ऋण 24,34 रूपियाँ पुगेको छ। कुल ग्राहस्त उत्पादनका आधारमा सार्वजनिक ऋण 42.65% छ। यसरी एक वर्षकै अवधिमा सार्वजनिक ऋण 1,35 अर्ब रूपियाँ बढ़ेको हो। एक वर्षमै थपियो 1.25 खर्ब सार्वजनिक ऋण, दुई सातामा 62 अर्ब ऋण स्वीकृत, नागरिकको मुख्य समाचारको शीर्षक हो यो। प्रदेशको औषध पूँजीगत खर्च 69% शीर्षकमा कारोबारले मुख्य समाचार छापेको छ। राजनीतिक अस्थिरताका बीच सात प्रदेशले पूँजीगत बजेट खर्च औषधमा 69% गरेका छन्। गत आर्थिक वर्ष 2080-81 सात प्रदेशको कुल पूँजीगत बजेट खर्च 1,62,46 करोड़ रूपियाँ थियो। यसमध्ये 1,12,11 करोड़ रूपियाँ खर्च भएको छ। यो खर्च कुल विनियोजित रकमको 69% हो। पछिल्लो डेढ़ वर्षमा प्रदेश सरकारहरू अस्थिरताका पहिचान बनेका छन्। करिब डेढ़ वर्षको समयमा सात प्रदेशमा 23 पटक सरकार परिवर्तन भएका छन्। औषधमा 6-6 महिनामै सरकार परिवर्तन भएको देखिन्छ। सात प्रदेशमध्ये कोशी प्रदेश सबैभन्दा बढ़ी अस्थिर बन्यो भने बागमती प्रदेश तुलनात्मक रूपमा स्थिर बनेको देखिन्छ। प्रदेशको औषध पूँजीगत खर्च 69% कारोबारको मुख्य समाचारको शीर्षक हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग निर्वाचन आयुक्तमा प्रधान अस्वीकृत षड्यन्त्र भएको भन्दै स्वयंद्वारा नाम फिर्ता नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ संवैधानिक परिषदबाट निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधान पछाडि हट्नु भएको छ आफ्नै कार्यालयमा काम गर्ने एक महिलालाई निरन्तर यौन शोषण गरेको र जबरजस्ती मिलापत्र गराएको आरोप खेप्दै आउनुभएका वहाँले संसदीय सुनवाई समितिबाट निर्णय हुनु अघि नै नाम फिर्ता लिनुभएको हो संसदीय सुनवाई समितिको हिजो अपराह्न बसेको बैठकले उहाँको नाम अस्वीकृत गरेको हो गत असार दुई गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तका लागि प्रस्ताव गरेको थियो प्रमुख निर्वाचन आयुक्त बन्ने लक्ष्यका साथ उहाँलाई आयुक्तबाट प्रवेश गराउन खोजिएको थियो माओवादी केन्द्र र नेकपा एमाले गठबन्धनको सरकारले उहाँको नाम अघि सारेको थियो प्रधानले निरन्तर यौन शोषण गरेको र जबरजस्ती मिलापत्र गराएको भन्दै उहाँको कार्यालयमा काम गर्ने एक महिला कर्मचारीले समितिमा सप्रमाण बयान दिनुभएको थियो त्यसपछि प्रधानको नैतिकतामाथि गम्भीर प्रश्न उठेको थियो निर्वाचन आयुक्तमा प्रधान अस्वीकृत षड्यन्त्र भएको भन्दै स्वयंद्वारा नाम फिर्ता नागरिकको अग्रपृष्ठको समाचारको शीर्षक हो यो मौद्रिक नीतिले उत्साहित बन्यो लघुवित्त शीर्षकमा कारोबारले अग्रपृष्ठमा खबर छापेको छ केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्था सुधारका लागि विभिन्न कार्यक्रम अगाडि सारेपछि लघुवित्त कर्मी उत्साहित बनेका छन् राष्ट्र बैंकले परिपत्र जारी गर्दै ग्राहक संरक्षण कोषमा राख्नुपर्ने रकमको सीमा बढ़ाएको छ यसले लघुवित्तको प्रतिफलमा केही संकुचन आउने भए पनि यो व्यवस्था आवश्यक भएको उनीहरू बताउँछन् मौद्रिक नीतिले लघुवित्त सुधारका लागि निकै राम्रो नीति ल्याएको एनआईसी एसिया लघुवित्तका अध्यक्ष प्रकाश राज शर्माको भनाइरहेको छ ग्राहक र संस्था दुवैको हित हुने गरी मौद्रिक नीतिमा कार्यक्रम आएको उहाँले बताउनुभयो मौद्रिक नीतिले उत्साहित बन्यो लघुवित्त कारोबारको अग्रपृष्ठको समाचार हो यो रिलायन्सले सेवनमा बुझाएको कागजातमा कैफियत लेखा समितिको भनाईलाई नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार बनाएको छ प्राथमिक शेयर आईपीओ निष्कासनका लागि रिलायन्स स्पनिङ मिल्सले नेपाल धितोपत्र बोर्ड सेवनमा पेश गरेको कागजातमै कैफियत रहेको पाइएको छ बुक बिल्डिङ विधि मार्फत शेयर निष्कासन गर्न रिलायन्सले छ महिना अघि बोर्डमा कागजात पेश गरेको थियो बोर्डले संसदको सार्वजनिक लेखा समितिमा पेश गरेको स्पष्टीकरण अनुसार कानून तह नेपाल स्ट्याण्डर्ड चार्टर्ड अकाउन्टेन्टबाट प्रमाणपत्र प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण भएको कागजातका आधारमा रिलायन्सलाई आईपीओ खोल्न अनुमति दिइएको र कागजात झुटो भए जिम्मेवारी सम्बन्धित संस्था र चार्टर्ड अकाउन्टेन्ट नै हुनुपर्ने भनिएको छ रिलायन्सले सेवनमा बुझाएको कागजातमा कैफियत लेखा समितिको भनाईलाई नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ साढे सात प्रतिशत रोपाई बाँकी शीर्षक दिँदै कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ समयमै वर्षात हुँदा यसपालि धान रोपाई बढ़ेको छ कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यही साउन तेह्रसम्म करिब 92.4% रोपाई भएको छ गत वर्ष साउन 12 78.1% मात्र रोपाई भएको थियो साढे सात प्रतिशत रोपाई बाँकी कान्तिपुरको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो बर्खाको कालो पत्र कति टिकाउ शीर्षकमै कान्तिपुरले अर्थ पृष्ठमा अर्को खबर प्रकाशित गरेको छ गत असार अन्तिम साता झरी परिरहेका बेला सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डमा गरिएको कालोपत्र तीन दिन पनि टिकेन तिनाउ गाउँपालिका तीन दोभान बजार क्षेत्रको उक्त सड़कको ठेक्का सम्झौता डिभिजन कार्यालय अन्तर्गत भएको थियो निर्माण कम्पनी जीवन ब्रदर्स कन्स्ट्रक्सनले 18,16,000 रूपियाँमा कालोपत्रको ठेक्का पाएको थियो कालोपत्र गुणस्तरहीन भएको भन्दै पछि निर्माण व्यवसायलाई उपकाउन निर्देशन दिइएको थियो त्यस्तै मेची राजमार्ग अन्तर्गत पाँच थरको जोर पोखरी गोपेटार सड़क खण्ड कालोपत्र गरेको एक महिना नबित्दै भत्किसकेको छ काठमाडौँ उपत्यकामा पानी परिरहेकै बेला सड़क मरमत अझै रोकिएको छैन यस वर्ष वर्षायाममा सड़क कालोपत्र गरिएका केही प्रतिनिधि उदाहरण हुन्। वर्षेनी यो समयमा पानी पर्दा पर्दै र रोकिन नपाउँदै सड़क कालोपत्र तीव्र पार्ने गरिएको छ, तर यस्ता सड़क महिना दिन पनि टिक्न हम्मे हम्मे पर्ने गरेको छ। बर्खाको कालोपत्र कति टिकाऊ? कान्तिपुरको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो। बाघको असीमित संरक्षण असम्भव शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वनभित्र बाघ र वन बाहिर मानिसको अवधारणामा सह अस्तित्व कायम गर्न सकिने बताउनु भएको छ। विश्व बाघ दिवसका अवसरमा हिजो ललितपुरमा आयोजना गरिएको प्रधानमन्त्रीसँग बाल बालिका शीर्षकको अन्तर्सम्वादमा प्रधानमन्त्री ओलीले बाघ र मानिसको सह अस्तित्व कायम गर्न सबैले संरक्षणमा जुटे मात्र सम्भव हुने प्रस्ट्याउनु भयो। वहाँले नेपालमा असीमित रूपमा बाघको संरक्षण गर्न नसकिने औल्याउँदै नेपालको वन र क्षेत्रफलको हिसाबले बाघको वृद्धि हुने गरी संरक्षण गर्न कठिन रहेको बताउनुभयो। बाघको असीमित संरक्षण असम्भव प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। फोहोर व्यवस्थापनमा सुधार शीर्षकमा गोर्खापत्रकै अग्रपृष्ठमा समाचार छ। काठमाडौँ उपत्यकाको सरसफाईको अवस्था अहिले चुस्त छ। सामान्यतः आर्थिक वर्ष समाप्त हुने र नयाँ आर्थिक वर्ष लाग्ने संक्रमणको समयमा उपत्यकामा हुने फोहोरको सकस यस पटक बेहोर्नु परेन। विगतमा हरेक वर्ष जसो असार र साउनमा विभिन्न माग राखी काठमाडौँको फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो। फोहोर व्यवस्थापनमा सुधार गोर्खापत्रले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। कर्णालीका ठूला जलविद्युत आयोजना लगानी नजुट्दा निर्माणमा ढिलाइ कान्तिपुरको अर्थपृष्ठको समाचारको शीर्षक हो यो। ताक्लाकोट पुगेका व्यापारी अलपत्र शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। यता पाँच वर्षमा 3.5 अर्बको कोदो आयात शीर्षकमा कारोबारले समाचार छापेको छ। अब कार्यक्रम अखबारमा सम्पादकीय सेतो सुनको व्यापार शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले साउन 6 गते प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा मुलुकको वैदेशिक व्यापारको अवस्थाबारे गम्भीर अभिव्यक्ति दिनुभएको थियो। अरूले बेचिरहने र हामीले किनिरहने मात्र भएकाले यस्तो स्थितिलाई व्यापार भन्न नमिल्ने भन्दै प्रधानमन्त्रीले अब हामीले पनि व्यापार गर्न शुरू गर्नुपर्ने बताउनु भएको थियो। त्यसो त विगतमा नेपालले पनि केही वस्तुको व्यापार गरेकै हो, तर केही वर्ष यता भने निर्यात घट्दो छ र आयात फराकिलो हुँदैछ। भन्सार विभागले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कले पनि मुलुकको व्यापार घाटा अत्यास लाग्दो छ। आर्थिक वर्ष 2080/81 आयात करिब 15.93 अर्ब रूपियाँको हुँदा निर्यात 1.52 अर्ब 38 करोड़ रूपियाँमा सीमित देखिएको छ। यो असन्तुलनमा कार्यकारी प्रमुखका भनाईले आयात प्रतिस्थापन र निर्यात प्रवर्धन अति आवश्यक छ। आगामी दिनमा नेपाली उत्पादनका वस्तु तथा सेवाको निर्यात वृद्धि गरी वैदेशिक व्यापार सन्तुलनमा सेतो सुन भनिने विद्युत व्यापारमा आशातीत सफलता प्राप्त हुन थालेको छ। सेतो सुनको व्यापार गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। कृष्ण महन्त पात्र मात्र हुन् प्रश्न संवैधानिक परिषदमाथि शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। स्रोतसँग संरक्षणमा पनि ध्यान शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। न्यायभित्रको अन्याय शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ भने उद्योगलाई सहयोगको खाँचो शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।